यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभा निर्वाचन 2082 अन्तर्गत राजनैतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएका छन्। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले समानुपातिक तर्फको उम्मेद्वारीको बन्द सूची आयोगमा पुगेर गए रातीसम्म बुझाएका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूले बन्द सूची पेश गरेका हुन्। राजनैतिक दलहरूले आइतबार र हिजो पेश गरेका समानुपातिक तर्फको बन्द सूचीका बारेमा आजदेखि 20 गतेसम्म छानबिन गरिने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। आयोगले पुस 20 गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस 21 गतेदेखि 27 गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका रहेको छ। पुस 28 गतेदेखि माघ 3 गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ। माघ 4 गते बन्द सूची प्रकाशन गरिने र माघ 20 गते अन्तिम सूची प्रकाशन गरिने प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 100 राजनैतिक दलले 93 चिन्ह मार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका थिए। नेपाली कांग्रेसका नेता रमेश लेखकले गत भदौ 23 र 24 गते भएको जीएनजी आन्दोलनमा बल प्रयोग सम्बन्धी आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको बताउनु भएको छ। जीएनजी आन्दोलनका क्रममा भएका क्षतिको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिनुभएपछि तत्कालीन गृहमन्त्री समेत रहनुभएका उहाँले हिजो पत्रकार सम्मेलन मार्फत बल प्रयोग सम्बन्धी कुनै पनि लिखित वा मौखिक आदेश आफूले नदिएको स्पष्ट पार्नुभयो। तत्कालीन मन्त्री लेखकले आफूले राजीनामा दिएको भदौ 23 पछि विशेष गरी भदौ 24 मा भएका घटनाहरूले मुलुकको स्वाभिमान, लोकतान्त्रिक मूल्य र संवैधानिक संस्थामाथि गम्भीर आघात पुगेको बताउनुभयो। सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत जस्ता राज्यका संवैधानिक अंग र सार्वजनिक सम्पत्तिमा भएको क्षति जीएनजी आन्दोलनको मूल भावना विपरीत भएको पूर्व गृहमन्त्री लेखकले बताउनुभयो। त्यसअघि पूर्व गृहमन्त्री लेखकले उच्चस्तरीय जाँचबुझ आयोग समक्ष आयोगका पदाधिकारीहरूले सोध्नु भएको प्रश्नको जवाफ दिनुका साथै लिखित रूपमा तयार पारिएको जवाफ समेत आफूले पेश गरेको बताउनुभयो। उहाँले घटनामा युवाहरूको ज्यान गएपछि आफू मर्माहत भएको र नैतिकताका आधारमा तत्कालै राजीनामा दिएको पनि स्मरण गराउनुभयो। आगजनीमा आफ्नो घरका ऐतिहासिक दस्तावेजहरू नष्ट भएको र बिरामी आमालाई अक्सिजन बिना अस्पताल लैजानु पर्दा केही दिनपछि उहाँको मृत्यु भएको दुःखद प्रसंग पनि उहाँले पेश गर्नुभएको 6 पृष्ठ लामो बयानमा उल्लेख गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। अध्यक्ष दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्नुभएको हो। त्यस अवसरमा आसन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्यको निर्वाचन, राष्ट्रिय सभाका गतिविधि लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासवापाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह तथा ऊर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेको दल उज्यालो नेपाल पार्टीबीच सहमति भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासवापा र उज्यालो नेपाल पार्टी ऊ नेपा एवं बालेन्द्र शाहबीच एकता सम्बन्धी त्रिपक्षीय सहमति पत्रमा हस्ताक्षर भएको छ। उहाँहरूबीच भएको सहमति अनुसार पार्टीको नेतृत्व संरचनामा केन्द्रीय सभापति रवि लामिछाने र त्यसपछि उपसभापति कुलमान घिसिङ रहनुहुनेछ। त्यसपछि उपसभापतिमा डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले क्रमशः रहने सहमतिमा उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र उनेपाका अध्यक्ष अनुप कुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको समझदारी पत्रमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले साक्षीका रूपमा हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार एकतापछि साबिक राष्ट्रिय स्वतन्त्र पार्टीकै नाम र चुनाव चिन्ह रहनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टी अन्तर्गत लोकतान्त्रिक, सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि सार्ने गरी उहाँहरूबीच सहमति भएको पत्रमा उल्लेख गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर सुधार्न अनिवार्य रहेको बताउनु भएको छ। काठमाडौँको बानेश्वर बहुमुखी क्याम्पसमा हिजो आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य, शिक्षा र रोजगारी राज्यको दायित्वभित्र पर्ने भएकाले सुधार अपरिहार्य रहेको बताउनुभयो। उहाँले निर्वाचनको विकल्प नरहेको भन्दै अब मुलुक क्रमशः निर्वाचनतर्फ अघि बढ़ेकोमा सन्तोष व्यक्त गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणको सहमति पत्रमा हस्ताक्षर भएको छ। सहमति अनुसार एकीकरणपछि नागरिक उन्मुक्ति पार्टीका सबै संरचना र जनवर्गीय संगठनहरू नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुनेछ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रंजिता श्रेष्ठबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। हिजो भएको सहमति अनुसार दुवै पार्टी एकीकृत भई नेपाली कम्युनिष्ट पार्टीको नाम र चुनाव चिन्ह तारा कायम रहनेछ। टीकापुर घटनासँग सम्बन्धित मुद्दाहरूको निष्पक्ष अनुसन्धान र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने लगायतका सहमति यी दुई दल एक हुँदा गरिएको छ। गुरूङ समुदायले पुरानो वर्षलाई विदाई गरी नयाँ वर्षलाई स्वागत गरी आज लोसार पर्व मनाउँदैछन्। लोको अर्थ वर्ष र सारको अर्थ फेरिनु भएकाले फेरिने दिनलाई तमु लोसारका रूपमा मनाउने गरिएको हो। तमु लोसारलाई गुरूङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँदछन्। तमु लोसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरूङहरूको बाहुल्यता रहेको गोर्खा, लमजुङ, तलहु, स्याङजा, मनाङ, कास्की पर्वत लगायतका जिल्लामा सूर्यको ताप अलि पहिले आउने भएकाले पुष 15 यो पर्व मनाउने गरिएको हो। त्यसपछि क्रमशः तामाङ र शेर्पा समुदायको बसोबास रहेको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा क्रमशः लोसार पर्व मनाउने गरिन्छ। पुष 15 गतेको रात सबैभन्दा लामो हुने र त्यसपछि रात घट्दै जाने भएकाले यो पर्वको महत्व रहेको सम्बन्धित समुदायका जानकारहरू बताउनुहुन्छ। तमु लोसारका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। यस अवसरमा टुडीखेलमा गुरूङ समुदायले विशेष कार्यक्रमको आयोजना गर्दैछन्। कार्यक्रममा गुरूङ समुदायका मानिसहरू परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी हुने समुदायका अगुवाहरूले बताउनु भएको छ। गुरूङ समुदायको परिकारको विशेष प्रदर्शनी पनि आज टुडीखेलमा गरिनेछ। राजधानीको टुडी खेलमा लोसार महोत्सव चलि नै रहेको छ। महोत्सवमा ठूलो संख्याका सर्वसाधारण सहभागी भएका छन्। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षाकर्मीहरूको मनोबल उच्च रहेको आफूले पाएको बताउनु भएको छ। राजनैतिक परिवर्तनपछि विभिन्न चरणमा सम्पन्न भएका सबै निर्वाचनहरूमा सुरक्षाकर्मीहरूको प्रभावकारी सुरक्षा व्यवस्थापनकै कारण सम्भव भएको भन्दै यसपटक सुरक्षा प्रभावकारितामा कुनै शंका नरहेको उहाँले बताउनुभयो। गोर्खा जिल्ला हुलाक कार्यालयलाई स्मार्ट हुलाक कार्यालयका रूपमा घोषणा गर्न हिजो गोर्खामा आयोजित कार्यक्रममा उहाँले निर्वाचन हुने नहुने भन्ने आशंका अब अन्त्य भइसकेकाले सबै मिलेर निर्वाचनको महाअभियान सफल पार्नुपर्ने बताउनुभयो। उपराष्ट्रपति रामसाय प्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा उहाँले न्याय, अवसर, समानता र समावेशीको मार्गमा दलित समुदायको अधिकार थप सुदृढ गरिनुपर्ने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल, त्यसै गरी उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायतले तमु लोसारका अवसरमा शुभकामना सन्देश दिनुभएको छ। विगत केही दिनदेखि चलेको शीतलहरका कारण मध्य प्रदेशका जिल्लाहरूको जनजीवन नराम्रोसँग प्रभावित भएको छ। एक साता अघिदेखि घाम नलागेको र तापक्रम पनि घट्दै गएपछि मध्य लगायतका विभिन्न क्षेत्रमा सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ। चिसोबाट जोगिन सर्वसाधारणले ठाउँ ठाउँमा आगो बालेका छन्। अत्यधिक चिसो बढेपछि जनकपुर धाम उपमहानगरपालिका सहित तराईका विभिन्न जिल्लाका विद्यालयहरू बन्द गरिएको छ। अत्यधिक चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक, अशक्त, दीर्घरोगी, बाथ तथा दम रोगका बिरामीहरू समस्यामा परेको हाम्रा जिल्ला स्थित संवाददाताहरूले जनाएका छन्। अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण र सम्भावित अपराध नियन्त्रण एवं पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने उद्देश्यले पुष 17 गतेदेखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ। सूचना प्रणालीलाई शुरूमा काठमाडौँ उपत्यकाभित्र लागू गरिने अध्यागमन विभागले जनाएको छ। हिजो एक कार्यक्रमको आयोजना गरी विभागले प्रणालीलाई व्यवस्थित रूपमा कसरी लागू गर्न सकिन्छ भन्नेबारे विभिन्न संघ संस्था र सरकारी निकायका अधिकारीहरूबीच सुझाव लिएको छ। पहिलो चरणमा काठमाडौँ उपत्यकाका तारे होटलहरूमा अनिवार्य रूपमा सूचना प्रणाली लागू गरिने विभागले जनाएको छ। नेपाल र भारतबीच कृषि क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्धन गर्ने उद्देश्यसहित संयुक्त कृषि कार्य समूहको 9 बैठक सम्पन्न भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आयोजित दुई दिने बैठकमा दुवै देशका प्रतिनिधिहरूले आफ्नो देशको कृषि नीति, प्राथमिकता र हालका चुनौतीबारे प्रस्तुतिकरण गर्नुभएको थियो। सन् 2024-25 नेपाल र भारतबीचको द्विपक्षीय कृषि व्यापार 1.6 अमेरिकी डलर नागेको तथ्य प्रस्तुत गर्दै त्यसक्रममा दुवै पक्षले व्यापार सम्बन्धलाई थप सन्तुलित र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको कृषि मन्त्रालयका प्रवक्ता जानुका पण्डितले जानकारी दिनुभयो। गुल्मीको गुल्मी दरबार गाउँपालिका एक बलिथुममा रहखोला देवीस्थान सोलर लिफ्टिङ परियोजना मार्फत 327 घरमा खानेपानीको धारा पुर्याइएको गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले जानकारी दिनुभयो। दाङको घोराई र तुलसीपुरको बीचको 21 किलोमिटर सड़कको 4 लेन निर्माण कार्यलाई थप तीव्रता दिइएको निर्माण कम्पनीले जानकारी दिएको छ। र वन तथा वातावरण मन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव प्रसाद चौलागाईले चिड़ियाखानाको व्यवस्थापनलाई सहज र संरक्षण अभियानलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिड़ियाखाना व्यवस्थापनको 30 वार्षिक उत्सवका अवसरमा हिजो जावलाखेलमा आयोजना गरेको कार्यक्रममा उहाँले मानव र पशु पंक्षीबीचको सम्बन्धलाई सुमधुर बनाउन चिड़ियाखानाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।